اب ٹیچر کیا کہہ رہا ہے, قال انک لن تستطیع معی صبرا, آپ تو میرے ساتھ صبر نہیں کر سکتے. اس کا مطلب ہے ٹیچر کو بھی ریکوائرمنٹ شروع میں ہی بتا دینی چاہیے, آپ سے میں یہ ایکسپیکٹیشن رکھتی ہوں, میں آپ سے ایکسپیکٹ کرتی ہوں کہ آپ صبر کریں, لیکن آپ نہیں صبر کر سکیں گے. اور انک لن تستطیع, بے شک تو ہرگز نہیں تو استطاعت رکھے گا. تو دو دفعہ تم کی بات آئی ہے, دو دفعہ کیوں آئی؟ اس لیے کہ خضر علیہ السلام جانتے ہیں کہ موسیٰ علیہ السلام تو بالکل ہی نہیں صبر کر سکتے. وجہ کیا؟ موسیٰ علیہ السلام نے آگے سے وہ کہہ سکتے تھے میں نے کیا وہ فرعون کے ساتھ نہیں میں نے صبر کیا, اور میں نے اپنی بنی اسرائیل کو کیا پتا وہ کیسی قوم تھی, میں نے ان کے ساتھ نہیں صبر کیا. لیکن آپ یہاں پہ دیکھیں کہ آگے ہم دیکھیں گے کہ موسیٰ علیہ السلام کا جواب کیا تھا, مگر یہاں ہمیں یہ پتہ چلتا ہے کہ وہ جانتے تھے کہ جو علم میرے پاس ہے وہ ڈفرینٹ ہے اس علم سے جو موسیٰ علیہ السلام کے پاس ہے, اس وجہ سے موسیٰ علیہ السلام صبر نہیں کر سکیں گے. تو استاد اپنی بصیرت سے جان لیتا ہے کہ اس اسٹوڈنٹ کے اندر کتنی کیپیبلٹی ہے. اور وَقَيْفَ تَصْبِرُ, اور پھر اتنے انڈرسٹینڈنگ ہے, یہ ہے ان کی رحمہ. اچھا استاد یہ ہوتا ہے کہ وہ انڈرسٹینڈنگ ہو. اب وَقَيْفَ تَصْبِرُ عَلَى مَا لَمْ تُحِطْ بِهِ خُبْرًا, کیسے آپ صبر بھی کریں گے, آپ کا بھی قصور نہیں ہے, آپ بھی کیسے صبر کریں گے, آپ اس باتوں میں صبر کر بھی کیسے سکتے ہیں جن کا آپ احاطہ ہی نہیں کر سکتے پوری طرح سمجھ کے ساتھ. یعنی احاطہ کرنا کیا ہوتا ہے, انکمپس کرنا, یعنی چاروں طرف سے جس کا اینگل آپ دیکھ ہی نہیں سکتے, کیونکہ آگے کی آپ کو بھی سٹوری تو پتہ ہی ہے. تو آپ یہ دیکھیں نا کہ موسیٰ علیہ السلام صرف ایک اینگل سے دیکھ سکتے تھے نا, وہ ہر اینگل سے تو نہیں دیکھ سکتے تھے کہ اس میں کیا خیر ہے, اس میں کیا ہے, کیا بھلائی ہے اس کے اندر. تو وہ تو اپنے صرف پرسپیکٹو سے دیکھ سکتے تھے, اپنی نظر سے دیکھ سکتے تھے. تو انہوں نے فرمایا کہ ویسے آپ صبر کریں گے بھی کیسے, آپ کا بھی قصور نہیں ہے, آپ بھی کیسے صبر کریں گے, دیکھیں نا آپ احاطہ کر ہی نہیں سکتے ان چیزیں جو ہوں گی, آپ ان کو انکمپس کر ہی نہیں سکتے, آپ کو خبر, آپ ان کی اس طرح سے یعنی پوری طرح سمجھ حاصل کر ہی نہیں سکتے. ارے وہ چیزیں غیب کی تھی نا, وہ ان کی سے اس سے بیونڈ تھی ان کی کیپیبلٹی سے. تو اس کا اسے پتہ کیا چلتا ہے, علم کے لیے کیا چاہیے؟ صبر. صبر چاہیے. صبر نہیں ہے تو ظاہر ہی بات ہے چار دن آئیں گے اور پھر بھاگ جائیں گے. اور اس سے پہلے کیا پتا چلا؟ عاجزی. جو موسیٰ علیہ السلام نے بولا اس سے کیا پتا چلا؟ عاجزی چاہیے علم لینے کے لیے. علم کیسے لیا جاتا ہے کہ انسان جب یعنی اپنے آپ کو استاد کے آگے بچھا دیتا ہے تب اس سے علم لی. اگر وہ استاد کا کوئی مقام مرتبہ ہی نہیں سمجھتا, یہ تو ایسے ہی ہے, یہ کیا چیز ہے, یہ کوئی چیز نہیں ہے, تو وہ مجھے بتائیں وہ کیسے علم لے گا, وہ تو علم لیا ہی نہیں جا سکتا. تو اس کے لیے عاجزی ضروری ہے. اور عاجزی کیسے ہوتی ہے؟ مثلاً ہے کہ آپ یہ دیکھیں, آپ نے کسی سے کوئی چیز لینی ہو, مثلاً پانی لینا ہو, تو گلاس کو کیا کرتے ہیں, جگ کے اوپر رکھتے ہیں کہ نیچے؟ ہاں, جگ سے پانی لینا ہے تو گلاس نیچے رہتا ہے تب اس میں پانی آتا ہے, اور اگر گلاس جگ کے اوپر چلا جائے تو کیا ہوگا, کبھی لے سکتا ہے وہ پانی؟ اسی طرح علم جب لیں گے نا, علم بھی اس کو بھی پانی سے ہی مثال دی گئی ہے نا, خاص طور پہ یہ وحی کے علم کو. اس کے لیے آپ کو کیا ہونا, آپ لینے والا ہاتھ جب بنتے ہیں تو لینے والا ہاتھ نیچے ہوتا ہے, وہ اوپر نہیں جا سکتا کہ اپنی دھونس بھی جمانی, اپنا سب وہ کرنا, اور اس کے بعد سوچنا کہ استاد کیا چیز ہے, یہ تو میرا جیسے کوئی یعنی پیسے لیتا ہے اور پڑھاتا ہے, تو یہ کیا, اس میں تو اس کو نیچے جھک کے رہنا چاہیے میرے, یہ تو میرا امپلائی ہے. تو یہ رویہ نہیں ہو سکتا, اس کے لیے جھکنا پڑے گا, اس کے لیے عاجزی کرنی پڑے گی, کیونکہ وہ دینے والا ہاتھ ہے. اور جب ہم شاگرد ہوتے ہیں ہم لینے والا ہاتھ ہوتے ہیں. اور بڑے بوڑھے کہا کرتے تھے با ادب با نصیب, بے ادب بے نصیب. تو جو بے ادب ہوتا ہے وہ کبھی بھی علم نہیں لے سکتا, بد اخلاق انسان نہیں لے سکتا. اور دوسرا صبر. صبر کے بغیر تو علم آ ہی نہیں سکتا. बेसब्री के साथ करना कि बस या तो जल्दी जल्दी बस हो इसको खत्म किया जाए इसको नहीं इसके साथ नहीं इट्स सबर और किस चीज में करने की जरूरत है. मसलन कभी कभी आपको समझ नहीं आ रहे थे ये क्यों पढ़ा रहे, मुझे तो नहीं लगता कि ये कुछ इंपॉर्टेंट है, ये तो नहीं पढ़ाना चाहिए, हमें तो ये कराना चाहिए उनको. ये भी बेसब्री है. सबर ये कि आप उसके साथ चलते जाए खामोशी से, आपको आप उसकी एक्सपर्टीज या उसके नॉलेज के ऊपर ट्रस्ट करते हुए उसको फॉलो करें, और इसके लिए सबर चाहिए. अब वो क्या फरमाते हैं मूसा अलैहिस्सलाम, काला सतजिदुनी इंशा अल्लाह साबिरन, फरमाते हैं अनकरीब आप मुझे सबर करने वाला पाएंगे इंशाल्लाह. इसलिए इंशाल्लाह कहा कि वाकई ये इंसान की अपनी बस की बात नहीं है, अगर अल्लाह ने चाहा लई तौफीक दे तो ऐसा हो सकता है. और इसके अंदर एक और बात देखिए यहाँ पे, अभी पूरा किस्सा पड़ा हुआ है और हमारा टाइम कितना अच्छा. अब मैं क्या करूँ, एक एक आयत जो है उससे उसमें इतनी डेप्थ है कि उसे आगे जाया नहीं जा सकता ऐसे. अब यहाँ पे मूसा अलैहिस्सलाम ये नहीं कहते कि भाई अच्छा चलो छुट्टी हुई, उस्ताद ने तो खुद ही कह दिया कि तुम तो सबर कर नहीं सकते, मैं तो फारिग हुआ, मेरी अब कोई कमिटमेंट नहीं है. उन्होंने फरमाया नहीं, मैं मुझे आप इंशाल्लाह सबर वाला पाएंगे. ये अच्छा ये देखें, ये नहीं फरमाया मूसा अलैहिस्सलाम ने हाँ जी मैं सबर करूंगा, मैं इंशाल्लाह सबर करूंगा, नहीं आप मुझे पाएंगे सबर करने वाला. दोनों में क्या फर्क है? फर्क ये है कि अगर कहूं कि मैं सबर करूंगी तो मैं तो थोड़ी देर में कह सकती हूँ आपको क्या पता, मैं घर में तो बिल्कुल सबर नहीं करती, तो मैं आपके पास आके कितना सबर कर रही हूं, मैंने तो कभी भी नहीं वरना इतना भी किया. और दूसरे में क्या है, आप मुझे सबर करने वाला पाएंगे, यानी जितनी आपकी सबर की रिक्वायरमेंट है वो मैं पूरी करूंगा इंशाल्लाह. यानी आपकी जो मेरे से एक्सपेक्टेशन है ना सबर की, यानी वो कह रहे हैं ना कि आप तुम सबर नहीं कर सकते, कह रहे हैं जितना आपको सबर यानी जो आपका सबर का स्टैंडर्ड है वो मैं मीट करके दिखाऊंगा. ये कहने का मतलब, इसलिए कि स्टैंडर्ड टीचर का है जो कि वो स्टैंडर्ड है, ये नहीं मैं अपना ही स्टैंडर्ड बना दूं कि मैं घर में तो नहीं इतना करती, आपको पता मैं कितना कर रही हूं, मैं तो कितने मसलन आपकी टीचर का आपसे एक्सपेक्टेशन हो कि आप ए ग्रेड लेकर आए और आप कहती मैं डी से सी पे आ गई, आपको क्या पता मैंने कितनी मेहनत की है. वो डी से सी पे आना आपने उसकी एक्सपेक्टेशन पूरी नहीं की, आपने जो इम्प्रूव किया उसकी एक्सपेक्टेशन तो फिर भी नहीं मीट हुई, उसकी तो एक्सपेक्टेशन थी कि आप ए ग्रेड पे रहें. इसी तरह सबर की एक्सपेक्टेशन है, अब उन्होंने सबर करते रहे, वो वहां पे सबर कर रहे थे, फिर उन के साथ सबर कर रहे थे, ये सबर नहीं उनको चाहिए, जो जिस किस्म का सबर उनको चाहिए वो चाहिए, यहाँ पे मैं वो करके दिखाऊंगा जो आपकी रिक्वायरमेंट है. और फिर इंशाअल्लाह कहा, इसलिए यहां पे आप ये देखें एक चीज में कि इंशाअल्लाह कहा लेकिन सबर तो फिर भी ना हुआ. तो हम समझते हैं कि इंशाल्लाह कहने का मतलब है ये काम जरूर हो जाएगा, ऐसा जरूरी नहीं है, बल्कि इंशाल्लाह का मतलब तो ये है कि आपने अल्लाह पे छोड़ दिया, वो चाहेगा तो होगा, नहीं चाहेगा तो नहीं होगा. और ये देख लें कि पहले पैगंबर भी इंशाल्लाह कहा करते थे. तो आप मुझे इंशाल्लाह सबर वाला पाएंगे. और अगली बात जो स्टूडेंट की है वो देखें, अब कितनी सारी चीजें आप इनकी एक लिस्ट बनाएं कि क्या क्या आपने इन आयतों से सीखा. वला आसी लक अम्रा, मैं नहीं नाफरमानी करूंगा आपके किसी हुक्म की, किसी बात की मैं नाफरमानी नहीं करूंगा, लक लिए आपके, ये भी कह सकते थे वला आसी अम्रा, मैं नहीं नाफरमानी करूंगा किसी हुक्म की, तेरे लिए आपके लिए, यानी आउट ऑफ रिस्पेक्ट फॉर यू, आपकी इज्जत के लिए, आपकी यानी रिस्पेक्ट में मैं आपका इतना रिगार्ड करूंगा कि मैं आपकी कभी नाफरमानी नहीं करूंगा. अब ये क्या उस्ताद ने कहा है कि मैं आप तुम्हें पहले कहता हूं कि तुम मेरा कभी कहना नहीं टालोगे, ये कहा था उन्होंने? नहीं कहा उन्होंने, तो सिर्फ सबर की बात की थी. ये क्यों मूसा अलैहिस्सलाम कह रहे हैं? इससे हमें क्या पता चलता है कि टीचर को कहने की जरूरत नहीं होनी चाहिए और टीचर डिमांड नहीं करे कि भाई आपने मेरी फर्माबरदारी करनी है, आपने मेरा कहना मानना है, आपने ये सारी हमारी कंडीशंस पूरी करनी है, आपने ये करना। जब आप किसी के स्टूडेंट बनते हैं तो ऑटोमेटिकली इसके अंदर ये चीज आ जाती है कि आप ओबे करेंगे, आप कहना मानेंगे, कहना मानना उसमें आ जाता है, टीचर पे ट्रस्ट करना उसमें आ जाता है कि आप किसी के दरवाजे पे आके खड़े हैं कुछ लेने के लिए, आप उसके सामने खुद को आजिज भी करते हैं और ये भी कहते हैं मैं नाफरमानी भी नहीं करूंगा। तो ओबीडियंस जो है वो तालिबे इल्म के लिए जरूरी है, सबर भी जरूरी है, ओबीडियंस भी जरूरी है। हमने क्या क्या आप चीजें देख ली, कमिटमेंट, आजी, सबर, ओबीडियंस। जब किसी को उस्ताद मान लिया तो अब उस्ताद बार बार आके कहे आप मेरा कहना माने, आप मेरा कहना माने, या वो डिमांड करे आप मुझे इज्जत दें, आप मुझे इज्जत दें, इसकी जरूरत नहीं होती, वो तो कुछ भी नहीं मांगता। देखिए आप पैगंबरों को देखें, वो कहते हैं कि हमें कोई अजर नहीं चाहिए व्हाट सो एवर, किसी किस्म का भी कुछ भी नहीं मांगा उन्होंने। तो उस्ताद नहीं मांगे, लेकिन ये शागिर्द की खुद की जिम्मेदारी है कि वो ये कहे, कि वो उस्ताद को ओबे भी करे, उस्ताद को, और उस्ताद ये भी ना कहे मेरी रिस्पेक्ट करो, मुझे ये कहा करो आज से, अब से मेरा ये नाम है, आप मुझे यही कह के पुकारा करें, कि मुझे ये अच्छा लगता है कि आप ऐसे कहें। नहीं, कोई जरूरत नहीं है, बस जो स्टूडेंट है उसको जरूरत है कि वो ये करे। काला, उसने कहा, किसने, खिजर अलैहिस्सलाम ने, फाइने तबातनी, अब कंडीशन बता दी कि इस कंडीशन पे मैं आपको अपने साथ रखने को तैयार हूं। अब यहाँ पे कोई बुक्स के साथ नॉलेज नहीं हो रहा कि बुक्स पढ़ाएंगे वो अभी इनको और ये करेंगे, बल्कि जो उन्होंने कहा ना मूसा अलैहिस्सलाम ने हल अत्तबियो का, ये ऐसे ही है जैसे कि मैं आपको शेडो करूँ, ऐसे होता ना कि जब आप बड़े बड़े उसमें चले जाते हैं तो जैसे मेडिकल के स्टूडेंट है वो डॉक्टर्स को शेडो करते हैं, वो उनके साथ साथ रहते हैं, देखते हैं, उनसे सीखते हैं किस तरह ये काम कर रहे हैं, किस तरह ये यानी प्रैक्टिकली कैसे सब होता है, तो हैंड्स ऑन लर्निंग जिसको जैसे बोल सकते हैं। तो अब ये उनके साथ जाएंगे ना, अब वो वाला सीखेंगे, अब बैठ के कोई क्लासरूम नहीं है, कोई बोर्ड नहीं है जहाँ पे कोई लेक्चर हो रहा है। तो वो फरमा रहे अगर आप मुझे फॉलो करेंगे, मेरी आपने मुझे फॉलो करना है, तो एक शर्त है इसकी, और वो शर्त है नो क्वेश्चन अलाउड, फला तसअलनी अन शयइन, आपने मुझसे कोई सवाल नहीं करना। और क्योंकि बहुत ज्यादा सवाल जब वक्त से पहले किए जाते हैं ना, तो वो भी इल्म हासिल करने में रुकावट बन जाते हैं। जैसे अगर आप पहली क्लास है, अभी सूरह फातिहा शुरू नहीं हुई और क्वेश्चंस के अंबार आ रहे हैं ईमेलों में भी और उसमें भी, जी में हमें ये क्वेश्चन है वो क्वेश्चन है, और अभी आपने तो पहला सबक भी नहीं पढ़ा, सबर तो करो, सबर चाहिए इल्म में, सबर से काम लो, आगे चलोगे तो सबके जवाब मिल जाएंगे। और अगर आज ही चाहते हो कि सब कुछ एक दिन में आ जाए, वो नहीं हो सकता। तो यहां पे देखे उन्होंने क्या फरमाया कि मुझसे आपने कोई सवाल नहीं करने, हत्ता उहदीस लकम, हत्ता कि मैं बयान कर दूं तुम्हारे लिए इसमें से जिक्रा, कोई जिक्र कर दूं, कोई बात मैं खुद बयान कर दूं। वैसे तो सवाल करना आधा इल्म है, लेकिन देखें अगर बीच में टोका जाए, बीच में अब आपने ये क्यों किया, आपने ये जो कहा इस बात को बताएं। इवन दर्स के दरमियान लोग जब ऐसे टोकने लगते हैं, या यहाँ पे हम क्लास को खोल दें और आपके आप साथ साथ सवाल भी पूछने शुरू कर दें, इसीलिए मैं मना करती हूँ आप लोगों को बीच में मत लिखें, दूसरे स्टूडेंट्स को भी ना डिस्टर्ब करें, ना मुझसे कोई सवाल करें और ना ही आप आपस में एक दूसरे से पूछें कि क्या है, क्योंकि इससे इल्म का जो जो तसलसल है ना वो टूट जाता है। और यहाँ पे देखें वो क्या फरमा रहे, आपने मुझसे कोई पूछना नहीं है, कोई भी सवाल नहीं करना, हत्ता यहां तक कि मैं खुद ही आपको कोई खबर दूं, और वो भी मैंने आपको ओहदीसा क्या बताया था ब्रीफली, यानी हो सकता है मैं आपको कोई एक बात बता दूं, हो सकता है मैं आपको बस कहूं कि बस इतनी बात काफी है, ओके बस आगे चले, इतनी बात कर लूं, या मैं बाद में आपसे कभी जिक्र करूं, मसलन 10 दिन गुजर जाए वो बात पुरानी हो जाए तब जाके आपसे जिक्र करूं, लेकिन आपने नहीं मेरे से कुछ पूछना। उस्ताद कोई भी कंडीशन रख सकता है, अब शागिर्द ये नहीं उसके अंदर कह सकता, नहीं जी आपने तो ये कंडीशन क्यों रखी, आपने ऐसा क्यों किया, मुझे तो ये कंडीशन नहीं कबूल है, नहीं उन्होंने ये मानी कंडीशन मूसा अलैहिस्सलाम ने, मुझे तो ऐसे इसकी समझ नहीं आ रही, अब सवाल तो मैं करूंगा ना,
یہ نہیں کہا.
تو اب اس جو یعنی استاد یا جو ادارہ جو آپ کو چیزیں بتائے کہ ہم آپ کو اس کنڈیشن میں پڑھا رہے ہیں, آپ کو یہ یہ ہماری باتیں ماننی ہوں گی, وہ آپ کو ماننی ہوں گی تبھی آپ چل سکتے ہیں. آپ شاگرد اپنی کنڈیشن نہیں رکھ سکتا. دیکھیں ہم یہاں پہ موسیٰ علیہ السلام نے کتنی کنڈیشنز رکھی ہیں, میں تو ایسے کروں گا اور میں اتنے دن آ سکتا ہوں, اتنے دن میں نہیں آ سکتا آپ کے ساتھ, اور میں تو صبح کو اتنے بجے اٹھتا ہوں, اتنے بجے نہیں اٹھ سکتا. اگر آپ یہ کرنے کو کہیں گے تو وہ نہیں میں کر سکتا. ادھر آپ دیکھ لیں یوشع بن نون کو, ان کو بھی موسیٰ علیہ السلام کہہ رہے ہیں کہ ہمارا ناشتہ لے کر آؤ, یعنی ان کو ایک کام کہہ رہے ہیں. اب وہ کہیں مجھے آپ نے ایک کام کہہ دیا, اب میں آپ سے کوئی سیکھنے کے لیے آیا ہوں کہ یہاں پہ کام کرنے کے لیے آیا ہوں, میں کوئی آپ کا نوکر ہوں؟ کچھ بھی نہیں. آپ دیکھیں کہ جب ہی تو پھر ان کے مقام اور مرتبے ہیں نا, اور ہم سب سیکھ سوکھ کے بھی کچھ بھی نہیں ہمیں آتا. پھر تو کسی استاد کا کوئی طریقہ ہو سکتا ہے, کسی کا کوئی ہو سکتا ہے. اب انہوں نے بتا دیا کہ اس طرح سے اس کنڈیشن پہ میں آپ کو پڑھاؤں گا. فن طلقا, پھر دونوں چل دیے, سفر شروع ہو گیا, یہ رحلہ شروع ہو گیا. حتی اذا رکب فی السفینۃ خرقها. اچھا اب ایک بات اور پیچھے کی رہ گئی, ابھی پہلے میں آپ کو حدیث بھی بتاؤں گی. ایک بات چلیں وہ بعد میں کر لیں گے, پہلے آپ کو میں حدیث کا آگے بتا دیتی ہوں تاکہ پھر آپ کو جب یہ آگے آیتیں ہم پڑھیں گے تو پھر سمجھنی آسان ہو جائیں گے کہ آگے پھر کیا ہوتا ہے کہ دریا کے کنارے وہ پہنچتے ہیں, باتیں یہ ساری طے کر کے ساتھ چل پڑتے ہیں. اب یہ صرف دو چلے ہیں, فن طلقا دونوں چلے, کون؟ خضر اور موسیٰ علیہ السلام. اس کا مطلب یوشع بن نون وہیں پہ کہیں رہ گئے, اور دریا کے کنارے ایک کشتی تھی, ان سے اپنے ساتھ ان کو اپنے ساتھ لے جانے کی انہوں نے بات چیت کرنے لگے کہ بھائی جیسے رائڈ لیتے ہیں آپ بوٹ میں بیٹھ کے کہیں جاتے ہیں. تو انہوں نے خضر علیہ السلام کو پہچان لیا, کس وجہ سے پہچانا ہوگا واللہ عالم, وہ اتنی حدیث میں بتایا گیا, ہو سکتا ہے وہ خضر علیہ السلام کو جانتے ہو کہ بڑے نیک انسان ہیں. اور انہوں نے بغیر کرائے کے دونوں کو سوار کر لیا, اچھے لوگ تھے وہ. کچھ ہی دور چلے ہوں گے جو موسیٰ علیہ السلام نے دیکھا کہ خضر علیہ السلام چپ چاپ کشتی کے تختے کلہاڑے سے توڑ رہے ہیں, اور موسیٰ علیہ السلام نے فرمایا یہ کیا, ان لوگوں نے تو ہمارے ساتھ احسان کیا, بغیر کرائے کے کشتی میں سوار کیا اور آپ نے اس کے تختے توڑنے شروع کر دیے, سارے کشتی والے ڈوب جائیں گے, یہ تو بہت ہی آپ نے غلط قسم کا کام کر رہے ہیں. اسی وقت خضر علیہ السلام نے کہا دیکھو میں نے تو تم سے پہلے ہی کہہ دیا تھا تم میرے ساتھ صبر نہیں کر سکتے. موسیٰ علیہ السلام معذرت کرنے لگے کہ میرے سے خطا ہو گئی ہے, بھولے سے پوچھ بیٹھا ہوں, آپ معاف کر دیں اور سختی نہ کریں. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا واقعی یہ پہلی غلطی جو تھی بھول سے ہوئی تھی موسیٰ علیہ السلام سے. ٹھیک ہے اب دیکھتے ہیں ذرا. اچھا اب کیا ہوا, فن طلاقہ تو دونوں چل دیے, حتی اذا راکب فی السفینہ تھی, حتیٰ کہ دونوں سفینہ میں سوار ہوئے. میں فی کا جو لفظ آ رہا ہے وہ ہمیں بتا رہا ہے کہ مے بی ان دا ڈیپتھ آف دا بوٹ گئے ہیں, یہ یعنی اندر گئے ہیں, کوئی اس کے لوور ڈیک پہ چلے گئے ہیں, نیچے کی طرف چلے گئے ہیں اور وہاں پہنچ گئے ہیں. اس لیے کہ جب وہ آگے خرا کہا, اس نے پھاڑا, اس نے توڑا اس کو تختے کو, تو ظاہر ہے وہاں پہ کوئی اور لوگ نہیں ہوں گے جو وہ توڑ رہے ہیں, ورنہ کوئی لوگ آ کے منع نہ کرتے. ظاہر ہے پھر یہ کہیں اس کا مطلب ہے کہ کوئی ایسی جگہ میں جا کے وہاں پہ بیٹھ گئے کہ جہاں پہ کوئی نہیں ہے. تو قالا, اس نے کہا, اخرقتھا, کس نے؟ موسیٰ علیہ السلام نے. کیا آپ نے توڑا ہے اس کو, آپ نے اس کو پھاڑ دیا؟ لتوری کا آلہ کہ آپ غرق کر دیں اس کے رہنے والوں کو. لقد جئت شیئاً امرا, ظاہر ہے موسیٰ علیہ السلام کے علم کے مطابق کیا تھا, اور اسی وجہ سے تو خضر علیہ السلام نے منع کیا تھا نا, ان کو پتا تھا کہ یہ یعنی شریعت کا علم ان کے پاس ہے, جس میں کیا ہوتا ہے, ایک پیغمبر کیا کرتا ہے, امر بالمعروف و نہی عن المنکر, رائٹ. اب یہاں پہ جب وہ ایسی چیزیں دیکھیں گے جو ان کو سمجھ نہیں آئیں گی تو یہ کہاں برداشت کر سکیں گے, اور وہ بھی موسیٰ علیہ السلام, ان سے تو اتنا نہیں برداشت ہوا تھا وہ قبطی کے ساتھ جب لڑائی ہو رہی تھی ایک بنی اسرائیلی کی, تو کیسے وہ موسیٰ علیہ السلام کے مکہ مارنے سے قبطی مر گیا تھا. یہ کہا تھا نا آپ نے وہاں پہ بھی کہ ان سے کہیں جگہ پہ زیادتی ہونا, کسی کے ساتھ غلط بات ہونا نا موسیٰ علیہ السلام سے نہیں برداشت ہوتا. پھر آپ نے دیکھا آگے وہ لڑکیاں کھڑی ہوئی ہیں وہ پانی پلانے کے لیے اپنی بکریوں کو, تو وہ بھی بیچاریاں ایسے پیچھے سے پیچھے ہو کے کھڑی ہوئی ہیں, تو ان کو پھر وہ ہو گیا کہ ان کا تو کوئی ہے نہیں, تو آگے بڑھ گئے. تو وہ ہمیشہ وہ اس چیز کے اندر یعنی ایک ہر ایک انسان کی اپنی ایک نیچر ہوتی ہے نا, وہ بھی اور ایز پروفٹ بھی. موسیٰ علیہ السلام ظلم اور زیادتی نہیں برداشت کر سکتے تھے. तो अब वो क्या है, अब उन्होंने देखा तो उन्होंने तो आगे से कहना शुरू कर दिया, और सिर्फ सवाल करने के बाद रुक नहीं गए कि आपने फाड़ दिया इसको, यानी इसके अंदर ये था, और आगे कमेंट भी दे दिया कि ये तो बड़ी गलत बात आपने की है, ये तो बड़ा जुल्म हो गया है, मुझे लग रहा है कि बहुत जुल्म की बात कर दी। अच्छा खाला, उन्होंने कहा हजरत खिजर के अंदर आप देखें, आपने उनकी रहमत देखी है ना, कि इसीलिए रहमत थी तो कह रहे हैं कि भाई मैं अंडरस्टैंड करता हूं कि तुम नहीं सबर कर सकोगे, और यहां पे भी देखें कितने काम है, वो नहीं है मूसा अलैहिस्सलाम की तरह की ये आपने क्या कर दिया, उनका एक स्पॉन्टेनियस सा वो हमें पता चलता है कि जैसे वो स्पॉन्टेनियसली वो एक बात कर रहे हैं ना, और खिजर अलैहिस्सलाम बिल्कुल काम है। काला अलम अकुल इन्नक लन तस्ततिया मा सबर, मैंने तुम्हें कहा नहीं था तुम नहीं मेरे साथ सबर कर सकते, और ये वो थी कि वार्निंग दे दी उन्होंने उनको, अब ये फर्स्ट वार्निंग है, फर्स्ट वो जो टिकट दिखा देते हैं ना, फर्स्ट टिकट दे दिया कि बस आपने देखा। अब ये जजमेंट पास करने में जल्दी कर दी मूसा अलैहिस्सलाम ने, قال لا تؤاخذني بما نسيت, आप प्लीज मुझे ना इस पे मुआवजा करें, आप इस पे ना मुझे पकड़ें जो मेरे से भूल हो गई है, ये मैं भूल गया था, मैं गलती हो गई मुझसे, ये नहीं उन्होंने आगे से कहा कि आप खुद तो गलत करते हो, मुझे कह रहे हो कि सबर करो सबर करो, ये कौन सा इंसाफ है। हम हमारे रवैये देखे ना, जहां हम अपने आप को जरा यहाँ पे रख के देख लें कि हम क्या कहते हैं, फिर कितना फर्क है ना जवाब में। मैं एक डेली लाइफ के जो हमारे आम रवैये और आम जवाब और आम बातें होती हैं उसको लेके एक पैगंबर की शख्सियत के साथ आप कंपेयर करें तो आपको कैसा नजर आता है, और एक स्टूडेंट के साथ कंपेयर करें तो कैसा नजर आता है, फौरन गलती मान ली और फौरन वो ढीले पड़ गए कि आप मुझसे नाराज ना हो, वला तुरहिकनी मिन अमरी उसरा, आप मुझ पे मेरे मामले में मुझ पे गालिब ना आए, तंगी के साथ मेरे ऊपर सख्ती ना करें, ठीक है। और फिर उन्होंने छोड़ दिया, उन्होंने नहीं कुछ कहा, इससे पता चलता है कि उस्ताद को भी जो बिगनर्स होते हैं ना उनको रायत दे सकते हैं आप कि चलो कोई बात नहीं अभी इनका स्टार्ट ही है, चलो कोई नहीं अगर इनसे कोई गलती हो गई है तो कोई मसला नहीं है। तो वो कह रहे हैं ना आप इनसे दरगुजर कर लें, मुझसे भूल हो गई है। अच्छा इतने में ही हदीस से पता चलता है हमें कि कश्ती के एक तख्ते पे एक चिड़िया आ बैठी और समंदर में चोंच डाल के पानी लेके उड़ गई। उस वक्त खिजर अलैहिस्सलाम ने मूसा अलैहिस्सलाम से फरमाया ये बात याद रखने की, गोल्डन उससे लिखने की है, गोल्डन इंक से, मेरे और तेरे इल्म ने अल्लाह के इल्म से इतना भी कम नहीं किया जितना पानी से समंदर में से ये पानी समंदर में से इस चिड़िया की चोंच ने कम की। यानी मेरा और तेरा इल्म ये जितना इस चिड़िया की चोंच में है ना, अब कितना इल्म है हजरत खिजर का कि मूसा अलैहिस्सलाम से भी ज्यादा, और मूसा अलैहिस्सलाम का इल्म कितना है हम सब के इल्म से ज्यादा, राइट, हम सब के इल्म से ज्यादा, क्योंकि पैगंबरों का इल्म जो होता है आम इंसानों के इल्म से बहुत ऊपर होता है। वो कह रहे हैं कि कंबाइंड मेरा और तुम्हारा इल्म कंबाइन भी कर दिया, हमारे जैसों का तो कुछ कहीं किसी खाते में आता ही नहीं है ना, ये पैगंबर जो बड़े पैगंबर और खिजर अलैहिस्सलाम का उनसे भी ऊपर, उन दोनों का इल्म मिला के इतना भी नहीं है जितना ये चिड़िया अपनी चोंच में पानी लेके गई है इस समंदर के मुकाबले में। और फिर भी ये मिसाल उतनी, ये एक जस्ट एक समझाने के लिए तो हो सकती है मगर देर इज नो कंपैरिजन, इसलिए कि समंदर का पानी भी फाइनाइट है, वो भी एक, यानी उसकी भी एक बाउंड्री है ना, वो भी एक लिमिट है उसकी, अल्लाह ताला के इल्म की कोई लिमिट नहीं है, इनफिनिट इल्म है, सुभान अल्लाह। अच्छा अब कश्ती जो थी वो किनारे पे लग गई और साहिल पे दोनों चलने लगे। हजरत खिजर की निगाह चंद खेलते हुए बच्चों पे पड़ी, उनमें से एक बच्चे का सर पकड़ के उन्होंने मरोड़ दिया और उसी वक्त उसका दम निकल गया। अब देखें मूसा अलैहिस्सलाम तो घबरा गए, अब ये कैसी बात है, ये तो बिल्कुल ही उनसे बर्दाश्त नहीं होनी थी। फरमाने लगे बगैर किसी कत्ल के, यानी बगैर किसी किसास तो है नहीं ना कि बच्चे ने किसी को कत्ल किया हो तो उसके बदले में कत्ल कर दे, वो तो एक बात समझ आती कत्ल का बदला करते, बगैर किसी कत्ल के इस बच्चे को नाहक मार दिया, आपने तो बहुत ही मुनकर हॉरेबल काम किया। हजरत खिजर ने फरमाया देखो इसी को मैंने पहले ही कह दिया था कि तुम्हारी हमारी निभ नहीं सकते, اور اس وقت جو حضرت خضر تھے انہوں نے پہلے سے بھی زیادہ سختی کے ساتھ کہا, اور موسیٰ علیہ السلام نے فرمایا اچھا اب اگر میں کوئی سوال کر بیٹھوں تو بے شک آپ مجھے اپنے ساتھ نہ رکھنا, یقیناً اب آپ پھر معذور ہوں گے, یعنی پھر آپ کو پر کوئی الزام نہیں ہوگا. اور آپ دیکھتے ہیں اس کو فن طلاقہ, تو دونوں چل پڑے. حتیٰ اذا لقیا غلامن, یہاں تک کہ جب دونوں پہنچے ایک بچے کو تو فقتلہ, اس نے قتل کر دیا اس کو. قالا, موسیٰ علیہ السلام نے کہا اقتلت نفسا زکیتا بغیر نفس, ہاں اپنے ایک معصوم جان کو قتل کر دیا بغیر کسی نفس کے, یعنی بغیر قصاص کے. لقد جئت شیئا نکرا, آپ نے تو بہت ہی یعنی ناپسندیدہ کام کیا. اب دیکھ لینا کہ یہاں پہ دیکھیں شاگرد کو اختلاف ہوا ہے استاد کے ساتھ, مگر آپ کو یہ پتہ چلے گا کہ شاگرد کو, یہ تو خیر ان کا علم جو تھا خضر علیہ السلام کا اللہ کی طرف سے تھا, اور ہو سکتا ہے کبھی عام لوگوں میں جو استاد ہوتے ہیں ہو سکتا ہے کبھی کوئی غلطی کریں, وہ کوئی پرفیکٹ تو نہیں ہوتے. تو اور اگر ان کے ساتھ کوئی اسٹوڈنٹ اختلاف کرتا ہے تو اس میں بھی کوئی حرج نہیں ہوتا. ابھی دیکھیں یہاں پہ موسیٰ علیہ السلام نے ایک اور جو بھول کی وہ یہ تھی کہ ججمنٹ پاس کر دیا حالانکہ پورا علم ہی نہیں تھا ان کے پاس, ان کو نہیں پتا بیہائنڈ دا سینس کیا راز ہے. تو وہ اس چیز وہ ان کے مائنڈ سے یعنی ہٹ گئی. اور ہم جانتے ہیں فوق کلی ذی علم علیم, ہر علم والے پہ علم والا ہے. یہ واقعی کہنا تو بڑا آسان ہے, مگر جہاں پہ کوئی ایسی چیز ہم دیکھتے ہیں جو ناگوار ہوتی ہے وہاں پہ ہم کتنی دفعہ کہتے ہیں کہ فوق کلی ذی علم علیم, وہاں پہ تو ہم کہتے ہیں ایسا کیوں ہوا, یہ تو ظلم ہو گیا, ہائے ہائے فلاں معذور کیوں ہو گیا, فلاں کا بچہ کیوں ایسے مر گیا, فلاں کے ساتھ ایسا کیوں ہو گیا. اس وقت یہ یاد رکھنا کہ میں علم نہیں رکھتی اور اللہ کا علم ہی کامل ہے, یہ تو ہمیں یاد ہی نہیں رہتا. مجھے غیب کے اسرار نہیں معلوم, اللہ غیب جاننے والا ہے, یہ کہاں خیال رہتا ہے, یہ کہاں ہمیں خیال رہتا ہے کہ ہمارا علم تو چڑیا کی چونچ میں پانی کے برابر بھی نہیں ہے, یہ کہاں خیال رہتا ہے. پھر ہم فوراً کمنٹس دینے لگتے ہیں بڑا ظلم ہو گیا, بڑا غلط ہو گیا, یہ نہیں سوچتے کہ اللہ کا فیصلہ تھا. اس وقت کتنے لوگ یہ بات یاد رکھتے ہیں, میرا علم قلیل ہے, مجھے کیا پتا ہے اس واقعے کے پیچھے اور کتنے اینگلز ہیں, احاطہ میں تو احاطہ کر ہی نہیں سکتی. جیسے وہ آیا انہوں نے صحیح فرمایا تھا نا کہ آپ احاطہ نہیں کر سکیں گے. اب 16 پارا نکال لیں آپ. پھر اس کے بعد کیا ہوا کہ خضر علیہ السلام نے آگے سے جواب دیا, قال الم اقل لک, اب یہ دیکھیں پہلے اقل لک نہیں آیا تھا, پہلے صرف اقل آیا تھا. اب اس سے کیا پتا چلتا ہے, شدت آ گئی ہے اور ان کو سختی آئی ہے ان کو, میں نے نہیں کہا تھا تم کو, انک لن تستطیع معی صبرا, کہ تم میرے ساتھ نہیں صبر کر سکو گے, وہ صبر نہیں ہے تمہارے پاس جو اس علم کے لیے ہونا چاہیے. قال ان سألتک عن شیء بعدها فلا تصاحبنی, اب موسیٰ علیہ السلام کو نا اتنا زیادہ علم کا شوق تھا نا, اتنا زیادہ, اور ان کو بس اتنے ڈیسپریٹ تھے کہ بس میں نے یہ علم لینا ہی لینا ہے, تو وہ اب فوراً وہ پھر سے وہ پلیڈ کرنے لگے ہیں کہ نہیں مجھ سے اب دیکھیں یہ ہو گیا نا میرے سے, لیکن آئندہ کے لیے اگر ایسا ہوا تو بے شک آپ مجھے اپنے ساتھ نہ رکھنا, اب پھر میں کوئی آپ کے اوپر عذر نہیں ہوگا, آپ کے اوپر کوئی یعنی اس کا وہ نہیں ہوگا کہ آپ نے کیوں مجھے نکالا ہے, اپنے سے الگ کیا ہے, تو خود ہی اپنے اوپر شرط لگا لی. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا, ابن جریر میں ہے, اور آپ صلی اللہ علیہ وسلم کی عادت مبارک کیا تھی کہ جب کوئی بات کسی کے لیے کہنے لگتے, جب کوئی یاد آ جاتا اور اس کے لیے آپ دعا کرنے لگتے تو پہلے اپنے لیے کرتے تھے. تو ایک دفعہ فرمانے لگے, ہم پہ اللہ کی رحمت ہو اور موسیٰ علیہ السلام پہ اللہ کی رحمت ہو کہ کاش کہ وہ اپنے ساتھی کے ساتھ اور بھی ٹھہرتے اور صبر کرتے تو بہت ساری تعجب خیز باتیں نا, یعنی بہت ونڈرز ہمیں معلوم ہوتے. لیکن انہوں نے یہ کہہ دی, خود ہی لگا دی شرط کہ میں اب اگر میں نے کچھ پوچھا تو بس پھر آپ بے شک مجھے الگ کر دیجیے گا. تو اب جب خود ہی شرط لگا دی تو اب تو خود ہی اپنا ایکسکیوز ختم کر دیا نا. لقد بلغت من لدنی عذرا, تحقیق پہنچا تجھ کو میری طرف سے عذر, یعنی آپ میں نے آپ سے اب معذرت کر لیا, اب اس کے بعد اگر میں ایسا کروں تو پھر مجھے نہ سکھائیں. فن طلاقہ, تو دونوں چل دیے. حتی اذا اتیا اہل قریہ, جب دونوں پہنچے ایک قریا میں, ایک بستی والوں کے پاس, استطعما اہلہا, ان سے دونوں نے کھانا مانگا اس کے رہنے والوں سے, فابوا, انہوں نے انکار کر دیا, ان یضیفوہما فوجد فیہا جدارا, تو وہ کہ وہ مہمان بنائیں ان کو, اور تو دونوں نے پائی اس میں ایک دیوار, یرید ان ینقض فاقامہ, وہ دیوار چاہتی تھی کہ وہ ٹوٹ کے گر جائے, یعنی دیوار چاہتی تھی یعنی وہ گرنے ہی والی تھی دیوار, تو انہوں نے اس کو قائم کر دیا. اب یہ کیا ہوا, یہ بھی آگے دیکھتے ہیں حدیث کے اندر. پھر دونوں آگے چلے, ایک بستی والوں کے پاس آئے, ان سے کھانا مانگا, لیکن انہوں نے مہمانداری سے انکار کر دیا. اب کیا ہوتا تھا اس زمانے میں کہ لازمی جو مسافر کسی جگہ جاتے تھے نا, تو وہاں کے جو رہنے والے لوگ ہوتے تھے وہ ان کی مہمان نوازی کیا کرتے تھے, ان کو اپنے کنویں سے پانی لینے دیتے تھے, ان کے کھانے کا انتظام کرتے تھے, ان کے رہنے کا انتظام کرتے تھے. ظاہرہ وہاں پہ ہوٹل وغیرہ تو ہوتے نہیں تھے, تو یہ مسلمان کو بھی کا بھی حق دوسرے مسلمان پہ, اسی طرح ہماری شریعت نے کر دیا ہوا کہ ایک دن اور ایک رات تک خصوصی مہمان نوازی کی جائے مہمان, باقی اگلے دن دو دن جو ہیں جیسے آپ خود کھاتے ہیں ویسے ہی ان کو کھلائیں. تو تین دن اور تین راتوں کی مہمان نوازی ضروری ہوتی ہے, اور اگر کوئی مسافر علاقے میں آ جائے جس کے پاس کوئی خرچہ نہیں ہو, تو اس کے لیے پھر جو کمیونٹی ہے وہ ضرور کوئی تین دن تک کھانے پینے رہنے کا انتظام کرے, مسٹ ہے. تو اب کیا ہوا, جب یہاں پہ یہ آئے ہیں تو یہ ایسے لوگ تھے کہ جنہوں نے بالکل انکار کر دیا کہ ہم نے نہیں کوئی مہمان نوازی میں, ہم نے آپ کو کھانے پینے, اور وہ اب کہاں سے لیں. یہ بھی تو ایک کتنی مشکل بات ہو گئی نا, کیونکہ آپ کوئی جگہ نہیں تھی ایسی کہ کہاں ٹھہریں کہاں سے کھانا لیں. تو اس میں جاتے ہوئے انہوں نے ایک دیوار کو دیکھا, اور جو جھکی ہوئی تھی گرنے کے قریب تھی, اسی وقت خضر علیہ السلام نے ہاتھ لگا کے اس کو ٹھیک کیا, درست کیا. ایک اور جگہ پہ آتا ہے کہ انہوں نے اس کو پہلے گرایا, پھر پورا ایک ایک گھینٹ کر کے اس کو ٹھیک کر کے بالکل اچھا سا بنایا. تو اس وقت موسیٰ علیہ السلام نے فرمایا, آپ خیال تو کریں, ہم یہاں آئے ہیں, ان لوگوں سے کھانا مانگا, انہوں نے نہیں دیا, مہمان نوازی کے خلاف کیا, ان کا یہ کام تھا, اور آپ ان سے اجرت لے سکتے تھے اس کے اوپر کہ اب وہ ہمیں اس کے بدلے میں مطلب ہے یا تو کھانا دیں یا کوئی پیسے دیں کہ اس سے ہم کھانا ہی خرید لیں. تو اس پہ خضر علیہ السلام نے کہا, بس ٹھیک ہے, یہ ہے مجھ میں اور تم میں اب جدائی, اب میں ان کاموں کی اصلیت تمہیں بتاتا ہوں, یعنی اب دیٹس اٹ, اب نو مور چانسز. قال لو, اچھا یہاں تک اب ہم نے دیکھنے نا, قال لو شئت لاتخذت علیہ اجرا, تو موسیٰ علیہ السلام سے اب رہا نہیں کیا, دیکھیں اب بھوک بھی لگی ہوئی ہے, تھکے بھی ہوئے ہیں, بستی والوں کے رویے سے بھی وہ نالا ہیں, تو ایک دم بول پڑے کہ حد ہو گئی ہے, آپ جو ہے نا ان کی دیوار بنانے یہاں پہ بیٹھ گئے. اچھا آپ نے یہ کام شروع کر دیا, آپ ان سے پیسے ہی لے لیتے اس کے اوپر, کوئی چیز ہی مانگ لیتے اس کے اوپر, اچھا بھلا ہم مانگ سکتے تھے. اچھا اب یہاں پہ دیکھیں, بستی والوں نے ان کو پہچانا نہیں تھا, اگر پہچانتے تو ان کے ساتھ یہ سلوک نہ کرتے. تو اس لیے اگر کوئی علم والا ہے اور اس کی کوئی ناقدری کرے تو اس کو دل برداشتہ نہیں ہونا چاہیے. دیکھیں موسیٰ اور خضر علیہ السلام سے زیادہ عزت والی شخصیات کون ہو سکتی, لیکن ان کو بھی نہیں, اگر انہوں نے پوچھا اور ان کی ناقدری کی اپنی ناسمجھی کی وجہ سے, تو اس کسی کے ساتھ بھی ہو سکتا ہے, کسی کے ماتھے پہ تو نہیں لکھا ہوتا کہ میں یہ ہوں. تو انہوں نے فرمایا, قال هذا فراق بيني وبينك, میں اب بس جدائی ہے, اب میرے میں نہیں اب برداشت کر سکتا کہ اب آپ میرے ساتھ چلیں, کیونکہ اب بے صبری بار بار ہو گئی ہے نا, دیکھ لیں بے صبری کی وجہ سے بعض دفعہ انسان کتنے گولڈن چانسز کھو دیتا ہے نا. اور جو علم ملنے والا ہوتا ہے یا جو اور اللہ تعالیٰ کے نعمتوں کے خزانے ملنے والے ہوتے ہیں, وہ انسان کھو دیتا ہے اور زبان سے ہی اپنے لیے نقصان پیدا کر دیتا ہے. سَأُنَبِّئُ کبھی تَأْوِيلِ مَا لَمْ تَسْتَطِعْ عَلَيْهِ صَبْرًا, اب میں تمہیں بتاؤں گا, اب میں ضرور تمہیں بتا دیتا ہوں. یہاں تک جی لیسن ختم ہو گیا, آپ کی کلاس ختم, اب جو ہے نا میں تمہیں رزلٹ بتا دیتا ہوں, جو سیکھنے آئے تھے وہ بتا دیتا ہوں, تو جس پہ تم صبر نہیں کر سکے. اما سفینہ, تو جہاں تک سفینہ کا تعلق ہے تو اس کے بارے میں, فکانت لی مساکینہ, تو وہ مسکینوں کی تھی. یہاں پہ ایک امپورٹنٹ بات نوٹ کر لیں, یہاں پہ لفظ آیا مسکینوں کی تھی, اور ہم مسکین کس کو سمجھتے ہیں جس کے پاس کچھ بھی نہیں ہو, مگر قرآن مسکین کی ڈیفینیشن یہ دیتا ہے, کیونکہ مسکین کو بھی زکوٰۃ لگتی ہے نا, اس لیے آپ کو یہ بتانا ضروری ہے. اور علماء نے اس ایک لفظ سے مسکین کی ڈیفینیشن سمجھی ہے, سبحان اللہ کتنی ڈیپتھ میں جاتے ہیں نا. تو وہ کہ مسکین وہ بھی مسکین ہے جس کے پاس کچھ نہ کچھ تھوڑا بہت ہے, لیکن مطلب گزارا مشکل ہے نا, ہینڈ ٹو ماؤتھ ہے. تو ہم یہ نہ سمجھیں کہ بس کوئی چیز بھی نہیں ہوگی, وہ فقیر وہ اس کو کہہ سکتے ہیں. مسکین اس کے پاس کچھ ہے مگر کوئی ایسا نہیں ہے کہ اس کا ہاتھ کچھ کھلا ہو, کچھ آرام سے خرچ کر سکے. اچھا ایک بات میری پیچھے رہ گئی ہے, مسکین کی ڈیفینیشن تو آپ نے لکھ لی ہوگی, ایک بات پیچھے رہ گئی ہے کہ یہ جو صبر کے اوپر بات ہے نا, میں آپ سب سے کہوں گی جتنے اسٹوڈنٹس ہیں, اگر آپ بھی بے صبرے ہوتے ہیں تو بے صبری کی وجہ سے یاد رکھیں علمی سفر ختم ہو جاتا ہے. علمی سفر طویل نہیں ہو سکتا, صبر کے ساتھ ہی صرف آپ چلتے رہیں گے تو علم سیکھ سکیں گے, ورنہ ادھورا رہ جائے گا. اور علم کے راستے میں صرف یادداشت ہونا, جی میری میموری بڑی اچھی ہے یا میری میموری بڑی بری ہے, یا کوئی کہتا ہے میں جی بڑی جینیس انٹیلیجنٹ ہوں, تو صرف ان چیزوں کی ضرورت نہیں ہوتی. بعض دفعہ بڑے بڑے جینیس لوگ ہوتے ہیں لیکن صبر نہیں ہوتا, تو اس وجہ سے علم نہیں پا سکتے. تو یہ یاد رکھیں کہ یہ کوالٹی ہمیں اپنے اندر پیدا کرنی ہے. اچھا تو اب کیا ہے, اب سفینہ جو ہے اس کی حقیقت پہلے بتائی کہ وہ مسکین لوگوں کی تھی, یعملون فی البحر, جو کام کرتے تھے سمندر میں. بعض جگہ پہ یہ لکھا ہوا ہے کہ یہ ایسے لوگ تھے کہ جو یعنی 10 بھائی تھے اور ان میں سے 5 اپاہج تھے, تو 5 جو تھے نا وہ کام کرتے تھے, یعنی یہ بیچارے کس طرح گزارا کرتے ہوں گے. تو پھر بھی انہوں نے آپ نے دیکھا کہ انہوں نے ان کو مفت رائڈ دے دی, اور یہ ان کی سخاوت تھی, ان کو پہچان لیا اور انہوں نے ان کے ساتھ نیکی کی. فَأَرَدْتُ أَنْ أَعِيبَهَا, میں نے ارادہ کیا, میں نے چاہا کہ میں اس کو عیب دار کر دوں. وَكَانَ وَرَاهُمْ مَلِكٌ, کس وجہ سے یہ کہ ان کے پیچھے ایک بادشاہ تھا, يَأْخُذُ كُلَّ سَفِينَةٍ غَصْبًا, جو ہر کشتی کو لے لیتا تھا, ہر کشتی کو, كُلَّ سَفِينَةٍ, جو بھی یوزیبل ہوتی تھی, جو بھی صحیح حالت میں ہوتی تھی, اس کشتی کو وہ غصب کر لیتا تھا, ظلم کے ساتھ چھین لیتا تھا. تو بجائے اس کے کہ وہ پوری کشتی کو لے لیتا, وہ اس سے بہتر نہیں تھا کہ ایک کشتی کا ایک تختہ توڑ دیا تاکہ وہ اس کو نہ لے سکے. تو آپ اس سے کیا پتا چلا, ہر روز کوئی نہ کوئی ناگوار, نہ خوشگوار کوئی واقعہ, کوئی سچویشن ہمارے سامنے آتی ہے, اور ہم بعض دفعہ ان پہ بہت ناراض ہوتے ہیں, بہت غمگین ہوتے ہیں, اور اللہ تعالیٰ معاف فرمائے, بعض دفعہ لوگ اللہ سے بدگمان ہونے لگتے ہیں, اللہ سے گلے کرنے لگتے ہیں کہ ہمارے یہ کیا ہو گیا ہمارے ساتھ, اور ہم نے تو دعائیں بھی اتنی کی تھی, اور یہ ہو گیا اور ایسے ہو گیا. لیکن وہ یہ نہیں سمجھتے کہ اس کے پیچھے کیا خیر چھپی ہوئی ہے, اور اللہ تعالیٰ زیادہ جانتا ہے, اور وہ اس کا ہر کام خیر پہ مبنی ہے. کسی کے ساتھ بھی کوئی, جیسے آپ کشتی میں یہ سوراخ ہو گیا, تو آپ سمجھ لیں کسی کی بھی زندگی کا کشتی میں سوراخ ہو سکتا ہے, یعنی اس کی زندگی کی کشتی ڈاواں ڈول ہو سکتی ہے, تب بھی اس کو چاہیے بددل نہ ہو, اطمینان رکھے اس میں کوئی اللہ کی حکمت ہے, یہ میرے بہتری کے لیے اللہ نے کیا. اب ہم کہہ تو دیتے ہیں اس میں بھی کوئی مصلحت ہوگی, لیکن کس دل سے کہہ رہے ہوتے ہیں, یہ دیکھا دل میں پھر بھی ہوتا ہے بھلا کیا مصلحت ہوگی اس میں, مجھے تو کچھ سمجھ نہیں آ رہی, چاہے منہ سے نہ بولیں. تو کوئی بھی نقصان ہو تو کبھی بھی اس کو اپنے لیے ایسا برا نہ جانے, لیکن اس کی شرط ہے, وہ میں پھر آگے آپ کو بتاؤں گی. اور یہ یاد رکھیں کہ اپنی کوشش اپنی مرضی کے مطابق اگر کوئی کام نہیں ہوا, کوئی چیز نہیں ہوئی, تو یہ اللہ کا فیصلہ ہے, اس کے اوپر کہیں کہ اللہ مجھے منظور ہے, کیونکہ اللہ اپنے بندوں پہ ظلم نہیں کرتا. تو وہ دیکھو غصب کر لیتا تھا, سوچیں اب ان مسکینوں نے جب اپنی کشتی کا حال دیکھا ہوگا, انہوں نے بھی تو اس وقت کتنے تل میں لائے ہوں گے کہ اچھا ہم نے ان کے ساتھ اچھائی کی, کتنا ان کو غصہ آیا ہوگا, ان کو ہم نے فری رائڈ دی اور انہوں نے کشتی کا نقصان کر کے رکھ دیا. लेकिन उनको भी नहीं उस वक्त पता ना कि आगे क्या है। हम अपने आप को उस सिचुएशन में रख के देखें, पता नहीं उन्होंने तो गुस्सा किया हो या नहीं, लेकिन हम अपने आप को रखें कि हम कितना गुस्सा करें। तो उस जगह पे जहां पे शुक्र अदा करना चाहिए वहां पे गुस्सा आ जाए, इसलिए कि हम नहीं जानते अल्लाह के फैसले क्या है। वह अमल गुलाम, और जहां तक उस लड़के का ताल्लुक था, फकान अबावाहु मुमिनैन, तो उसके वालदैन दोनों मोमिन थे, दोनों मां बाप नेक थे बहुत। मोमिन से यहां पर मतलब क्या है कि बड़े नेक थे, ईमान वाले थे। और आपको पता है ये बच्चा ना उनको इतना प्यारा था, यानी इसकी जब पैदाइश हुई थी ना तो ये बहुत खुश हुए थे, और जब ये फौत हुआ तो इतने वो गमगीन हुए। तो फरमाया कि ये जो बच्चा था इसके माँ बाप बड़े नेक थे, फ़ाशीना, तो डर हुआ हमको, युरहिक़हुमा तुग़यानम व कुफ़्रा, कि वो ग़ालिब आ जाए इन दोनों पे। कौन 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 ग़ालिब आ जाए? वो लड़का, यानी वो इनको जैसे इसको कहेंगे क्या, इन्फ्लुएंस करे इनको, वो इनको इन्फ्लुएंस कर दे, और तुग़यानन व कुफ्र, सरकशी के साथ और कुफर के साथ, यानी वो चूंकि नाफरमान होगा, वो कुफर की तरफ होगा, या वो ऐसे गुनाह करेगा कि माँ बाप उसके ऊपर पर्दे डालते रहें, अपनी मोहब्बत में उसको डिफेंड करते रहें, और इसकी वजह से ये ना हो कि अल्लाह के हाँ उनका भी मकाम गिर जाए। अब पता है ये वाला जो एक वाक्या था ना, जब बहुत सालों पहले, अभी तो मैं ज्यादा बहुत समझ नहीं थी, जब भी पढ़ती थी तो मुझे बड़े अरसे तक ये बात होती रही दिल में कि अगर ये बच्चा ऐसा निकलना था, अल्लाह ताला को तो पहले ही पता था, तो अल्लाह ने फिर इसको पैदा क्यों किया? क्यों माँ बाप को दिया फिर उसके बाद उसको मार दिया? अल्लाह ताला को तो पता था। फिर बाद में जब इल्म लिया तो पता चला कि नहीं, जो माँ बाप का अल्लाह ताला ने मकाम बुलंद करना था इस वाक्य की वजह से, इस आजमाइश की वजह से, वो अगर अल्लाह ताला बच्चा ना देता तो वो मकाम बुलंद हो ही नहीं सकता था। देखिए ना, लड़के को उठा लेने में माँ बाप को क्या मिला? हदीस में आता है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब अल्लाह ताला किसी की प्यारी चीज ले ले और वो उस पर सबर करे तो उसका सिला सिवाय जन्नत के और कुछ नहीं, यानी जन्नत ही है। और जिसका बच्चा अल्लाह ताला ले ले तो उसके लिए अल्लाह ताला जन्नत में बैतुल हमद बना देता है, बैतुल हमद यानी हमद वाला घर, कि उसने अल्लाह की तारीफ की। जब अल्लाह ताला फरिश्तों से पूछता कि मेरे बंदे ने क्या कहा, वो कहते हैं इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, उनका, और उसने कहा, उसने अल्लाह तेरी तारीफ ही की। अल्लाह ताला फरमाते हैं इसके लिए घर बनाओ, इसके लिए महल बनाओ जन्नत के अंदर, उसका नाम ये रखो उस महल का। और वो बच्चा जो होता है, जो माँ बाप की जिंदगी में फौत हो जाता है, वो वेट करता है जन्नत के दरवाजे पे कि मेरे माँ बाप आए तो उनका दामन पकड़ के जन्नत में ले जाएगा। ये मिलना था उनको अगर उनका बच्चा ही ना होता। अल्लाह नहीं चाहता था ये अपनी आखरत बिगाड़ लें इस बच्चे के पीछे। अल्लाह ताला तो हर तरफ से मुझे ये बात जो है ना, ये कहाँ गई बात, ये अल्लाह अकबर, ये जो आयत नंबर है 68, मा लम तुहित बिही खुबरा, ये हम सब के लिए, आप नहीं अहाता कर सकते उसका पूरी मार्फत के साथ, हम में से कोई नहीं कर सकता। अल्लाह ताला देख रहे हैं कि उनकी आखरत, उनकी हमेशा की जिंदगी ना खराब हो जाए, और इंसान क्या देख रहा है कि थोड़ी सी देर का वो बच्चा है, वो बच्चा था और चला गया। अल्लाह ताला ये नहीं चाहते थे कि ये खुद भी काफिर बन जाए इस बच्चे के पीछे, या कुफर से मुराद नाशुकरी भी हो सकती है कि खुद भी नाशुकरे बन जाए। और अल्लाह ताला ने उनकी हमेशा की जिंदगी को बचा लिया, बल्कि उनके दर्जात बुलंद कर दिए। तिर्मिज़ी में आता है, किसी को अपने प्यारे के खो जाने पे सबर करने पे जन्नत से कम कोई जजा नहीं है, जन्नत से कम कोई चीज है ही नहीं उसके लिए। तो अल्लाह ताला ने कितने बड़े उनके ऊपर इनाम कर दिए। अब उनको ये आज नहीं समझ आ रहे होंगे, लेकिन अल्लाह ताला तो वो वहां तक की बातें जानता है। तो ये कभी आपको भी जिंदगी में ऐसे आपके सामने वाकयात आते होंगे, किसी की औलाद फौत हो गई, और ये बहुत बड़ा सदमा होता है, और वो इंसान अपने आप को बड़ा बदकिस्मत समझता है कि मेरे साथ ये क्या हो गया। और जाहिर है ये एक बड़ा, वाकई बड़ा सदमा है, लेकिन आसान तकरा हुई वह हुआ खैर उन लकुम, हो सकता है कोई चीज तुम्हें बुरी लगती हो लेकिन उसी में तुम्हारे लिए बेहतरी हो। हदीस में आता है अल्लाह मोमिन के लिए जो भी फैसला करता है उसमें उसके लिए भलाई होती है। और जब किसी से अल्लाह मोहब्बत करता है उसको आजमा लेता है। अल्लाह ने इस तरह से उनको आजमा लिया क्योंकि उनके दर्जे बुलंद कर दिए, उनको वहां पे बजाय वो दुनिया में पता नहीं कितनी तकलीफ से गुजरते, उसके बाद कितनी बड़ी मुसीबत होती उनके लिए, ऐसा ऐसी औलाद, और अल्लाह ने उसको उठा के इनको भी सेव कर लिया और उसको भी उठा लिया। तो वो सोचते हैं कि पता नहीं अल्लाह ने हमारे साथ ऐसा क्यों किया और ऐसा क्यों किया, ये नहीं। अगर इंसान को यकीन हो जाए ना कि सुभान अल्लाह की क्या क्या इसमें हिकमतें हैं, और जरूर हैं हिकमतें, तो इंसान कभी ना शिकायत करे। अब ये देख लें, बाज दफा कई लोगों को औलाद नहीं होती, वो अपने आप को सब बहुत बदकिस्मत समझते हैं, लेकिन उनको क्या पता है कि अगर औलाद अल्लाह ताला दे दे तो फिर उसके बाद जो उनका इम्तिहान शुरू हो वो कितना कठिन हो, या उन औलाद की वजह से वो तुगयानी या कुफर तक ना पहुंच जाए। क्योंकि बाज दफा औलाद ऐसी वाकई होती है कि वो माँ बाप के भी ईमान का इम्तिहान बन जाती है, वो माँ बाप को भी अल्लाह से दूर कर देती है। उस औलाद के पीछे हमने अक्सर लोगों को देखा, औलाद पैदा हुई नहीं, अब तो हमारी नमाज भी नहीं होती, पहले तहज्जुद भी पढ़ती थी, अब फर्ज नमाजें भी गई, क्या करूं, वो तो ना आंख खुलती है, ना नमाज होती है, ना कोई रोजा रखने का वो है, ना कोई कुछ है, बस सब चीजें ही छोड़ के बैठ गए, कुरान छोड़ दिया, ये छोड़ दिया। औलाद तो नेमत थी, अगर पांच दफा इम्तिहान बन जाती है। तो इन चीजों को इंसान बाज दफा समझता है मेरे लिए अच्छा नहीं हुआ, हकीकत में वो ही अच्छा होता है, क्योंकि वो अल्लाह का फैसला होता है, और अल्लाह का फैसला याद रखे हमेशा हमारे फैसलों से ज्यादा अच्छा है। अयुबदिला हमारा बहुमा खैरम मिनहु ज़कात व अक़रब रहमा, और देखो सुभान अल्लाह कि अल्लाह ताला ताकि उनका रब उनको बदल के दे दे बेहतर उससे, किससे, उस बच्चे से, पाकिजगी में भी और शफकत में भी। अल्लाह ताला ने ये बच्चा दिया, सॉरी लिया, इसलिए ताकि अल्लाह ताला इससे बेहतर औलाद उनको दे, और वो कैसी औलाद होगी जो इससे ज्यादा पाकीजा हो और इससे ज्यादा करीब हो शफकत में, यानी इनके साथ भी ज्यादा रहमत करने वाली हो, इनके साथ भी सिला रहमी वाली हो, माँ बाप के भी सुख का बायस बने, उनका भी ख्याल रखने वाली हो, और ज्यादा पाकिजगी वाली हो। और देखें वाकई अल्लाह ताला ने नेमुल बदल उनको अता फरमाया। बाज जगह पे ये भी आता है कि फिर अल्लाह ने जो उनको औलाद दी, एक बेटी दी जिसके बतन से फिर इतने पैगंबर पैदा हुए, यानी सुभान अल्लाह के वो कैसे अल्लाह ताला एक चीज लेता है तो उसकी जगह पे दूसरी दे देता है। अल्लाह ने कॉम्पेंसेट भी कर दिया, कॉम्पेंसेशन क्योंकि सब्स्टिट्यूट किया, युबदिला हुमा उसकी जगह वो दे दिया। तो अल्लाह कोई भी किसी की प्यारी चीज ले ले और वो सबर करे तो जरूर अल्लाह ताला उसको नेमुल बदल अता करता है, ऐसा नेमुल बदल जो उसने ना मांगा होता है ना सोचा होता है कभी, उसे बेहतर चीज दे देता है। एक हदीस में नहीं आता कि जब बंदा अल्लाह की खातिर कुछ छोड़ता है तो अल्लाह ताला उसकी जगह उससे बेहतर चीज उसको अता कर देता है। तो अल्लाह ताला ने इससे पहले कि उनके ईमान में खलल पड़ता, क्योंकि सबसे बड़ी चीज ही ईमान है, तो उससे पहले ही उसको उठा लिया, उससे पहले कि वो परेशान हो इस बच्चे की वजह से। अब अम्मल जिदारू फकाना ली गुलामैन, और जहां तक वो दीवार का ताल्लुक था, उन यतीम बच्चों का ताल्लुक था, वो दो यतीम बच्चे थे, उनकी दो यतीम बच्चे थे, फिल मदीना थी उस शहर में, वह काना तहता हु कंजुल लहुम, और उस दीवार के नीचे, तहता हु का मतलब क्या, हु की जमीर किस तरफ जा रही, जिदार की, उस जिदार के नीचे क्या था, कंज था, एक खजाना था, लहुमा इन दोनों का ही था वो, वह काना अबूहुमा सालेहन, और उनका बाप बड़ा नेक आदमी था, फा आरादा रब्बू का, तो इरादा किया तेरे रब ने। अच्छा अब यहां पे जरा आप नोट करते जाएं, आयत नंबर 79 में फा अरत्तु, ठीक है, आयत नंबर 81 में फा अरदना, और इस वाली आयत में 82 में फा आरादा, ठीक है। अब तीनों डिफरेंट आए हैं, क्यों आए हैं ये हम बाद में देखें। तो इरादा किया तेरे रब ने किया, आई यबलुगहा अशुद्दहुमा, के वो दोनों पहुंच जाए अपनी जवानी को, व यस्तखरिजा कंजहुमा, और अपने खजाने को खुद निकालें। ये रहमत थी मेरे रब की तरफ से, ये मेरे रब की रहमत थी उनके ऊपर। अच्छा अब क्या था, ये दो यतीम बच्चे थे, बाप उनका बड़ा नेक आदमी हुआ करता था। तो अब बजाय इसके के देखें ये सिटी कैसा था, आपने खुद ही देख लिया कि वो तो मेहमान नवाजी करने को भी तैयार नहीं, ये इतने ऐसे लोग थे, वो तो मेहमान को भी कुछ खिलाने को खिलाने में बखील थे, तो कहां उन्होंने ये करना था कि एक यतीम बच्चों का कोई खजाना निकल आता तो उन्होंने उसको छोड़ना था, उन्होंने तो उसी वक्त हड़प कर जाना था, ये बेचारे जब बड़े होते तो इनको कुछ भी नहीं मिलना था। लेकिन अल्लाह ताला ने उन बच्चों के फाइनेंसेस को प्रोटेक्ट किया, क्यों क्यों इसको हाईलाइट कर लें, वकाना अबूहुमा सालिहा, उनका बाप नेक था। इस वजह से जो बाप सुन रहे हो ये लेक्चर, जो मर्द सुन रहे हो, या आप अपने मर्दों को बताएं क्यों किस वजह से अल्लाह ताला ने इन यतीम बच्चों को माशरे के उससे जो भेड़िए थे, जो वो थे जो गसब कर सकते थे इनका माल, उनसे क्यों अल्लाह ने प्रोटेक्ट किया, उनकी नेकी की वजह से। क्योंकि हम सब बड़े परेशान रहते हैं अगर हम मर जाएंगे तो हमारे बच्चों का क्या होगा, खास तौर पे मर्दों को ये होता है, अगर हम दुनिया से चलेगा इन मेरे बच्चों को पीछे कौन केयर करेगा, कौन इनके फाइनेंसिस को देखेगा, क्या करेगा। तो याद रखें अल्लाह ताला देखेगा उनको, लेकिन इस शर्त पे कि आप नेक हों, आप नेक हों तो तब। और देखो कि इंसान जब नेक होता है तो रब उसकी नस्लों तक की हिफाजत करता है, उसकी तो करता है, आपने देख लिया ना, अबावाहु मुमिनीन, वो माँ बाप नेक थे, यानी जब मोमिन थे अल्लाह ने उनको भी प्रोटेक्ट किया, किस तरह उनके ईमान को प्रोटेक्ट कर लिया। और अगर इंसान नेक होता है तो उसकी नस्लों को भी अल्लाह प्रोटेक्ट करता है, कैसे, जैसे इन बच्चों के लिए किया। अल्लाह ताला ने खिजर अलैहिस्सलाम को भेज दिया कि जाओ इनके खजाने के लिए, प्रोटेक्शन के लिए इस तरह से दीवार को करो। अब आप देखें मोहम्मद बिन मुनकदिर फरमाते हैं कि अल्लाह ताला एक बंदे की नेकी की वजह से उसकी औलाद और औलाद की औलाद और उसके खानदान की और उसके आस पास के मकानात की हिफाजत करते हैं। ये तफसीर मजरी में है कि अल्लाह ताला यानी उसके मोहल्ले वालों की भी हिफाजत फरमाता है, उसके खानदान की उसकी वजह से हिफाजत हो रही थी। कुर्तुबी ने लिखा है अपनी तफसीर में कि जो शिबली रहमतुल्लाह अलैह थे वो फरमाया करते थे कि मैं इस शहर और पूरे इलाके के लिए अमान, जब उनकी वफात हो गई तो उनके दफन होते ही कुफार ने दजला को पार किया और बगदाद पे कब्जा कर लिया। उस वक्त लोगों की जुबानों पे यह था कि हम पे तो दोरी मुसीबत आ गई, एक तो शिबली की वफात और दूसरे काफरों का कब्जा। यानी कोई बंदा होता है अल्लाह का नेक बंदा जिसकी वजह से अल्लाह ने पता नहीं कितनों को अमान दी होती है, तो इससे पता हमें समझ आ जाती है। और ये भी इमाम कुर्तुबी फरमाते हैं कि ये इनका डायरेक्ट बाप जो था ना वो नहीं था, बल्कि पीछे पुश्तों में कोई था जो कि नेक था। और ये भी आता है कि सात पुश्तों तक अल्लाह ताला फिर उनकी हिफाजत फरमाते हैं, सुभान अल्लाह। और इब्ने अब्बास ने फरमाया कि इसके बाप, इनके बाप की नेकियों की वजह से अल्लाह ताला ने इन लड़कों के माल की हिफाजत फरमाई, क्योंकि इनकी अपनी नेकी का कोई जिक्र नहीं है यहाँ पे कि ये बड़े नेक थे या ये थे, उनका कहाँ जिक्र, बाप की नेकी की वजह से उसके बच्चे और बच्चों के बच्चे के साथ अल्लाह ताला नेकी फरमाता है और उसकी जुर्रियत की हिफाजत करता है और आगे तक हिफाजत करता रहता है, यानी सात पुश्तों तक हिफाजत फरमाता है। और सूरह आराफ में ये बात आती है ना, हुआ यतवल सालेहीन 196 आयत में, कि वो सालेहीन का वली है ना, उनका दोस्त है। देखो जो हम अपने मरने के बाद पीछे से तो नहीं अपने बच्चों के लिए कुछ कर सकते, बहुत हम परेशान होते हैं, परेशान होने की बजाय अपने आप से काम शुरू करें, अब खुद को अल्लाह से ताल्लुक मजबूत करें, खुद नेक बने, खुद साले बने, तो फिर देखें कि अल्लाह ताला कैसे हिफाजत फरमाता है। क्योंकि हमारे बाद कोई और रहे ना रहे, जिनको हम भरोसा करते हैं वो मेरे बच्चों को देख लेगा, वो उसकी भी जिंदगी का थोड़ी पता है आपको, मगर अल्लाह हई और कयूम है, वो हिफाजत फरमाएगा। और ये कुरान में ये आयत दलील है इस बात की कि अल्लाह जरूर हिफाजत फरमाता है जब कोई नेक होता है तो उसकी औलाद की। अब हो सकता है वो बच्चे उस वक्त सोचते हो या उनकी माँ उस वक्त सोचती हो, हाय हमारा खजाना कहाँ है, हमारे पैसे थे, हमारा माल था, अल्लाह की मदद कहाँ है, कहाँ गया वो माल, माल क्यों नहीं हमें मिल जाता, हमारे इतने बुरे हालात हैं। वो नहीं जानती कि अभी क्यों नहीं मिल रहा, अगर अभी मिल गया सब हाथ से चला जाएगा, अल्लाह ने जो डिले किया हुआ है वो उन्हीं के लिए बेहतर है। और आज दफा हम डिले को अपने लिए कितना बुरा समझते हैं, किसी की शादी में डिले हो जाए, किसी को जॉब मिलने में डिले हो जाए, किसी का कोई काम में डिले होता जा रहा है, हम कहते हैं ये कितनी ऐसी बात है कि हमारे लिए कितना बुरा हो रहा है, हम तो इतनी दुआएं कर रहे हैं और देखो ہمارے حالات نہیں بدل رہے, اللہ نے کوئی وقت لگا ہوگا اور وہی وقت بہتر ہوگا. رحمتم من ربک, یہ سارے کام صرف یہ بچوں والا نہیں, سارے کام اللہ کی رحمت ہے. حالانکہ دیکھا جائے تو اس میں رحمت دیکھنے میں بظاہر, اب یہ تو ہمیں باتیں بعد میں بتائی گئیں تو ہم نے کہا واقعی ایسے ہے, اب ہمیں بھی یہ باتیں نہ بتائی جائیں اگر, اور ایسے ہی ہمیں صرف ہمیں اتنا ہی پتا ہو کہ ایسا ایسا ہو گیا تو ہم بھی یہی کہیں گے موسیٰ علیہ السلام کی طرح کہ یہ تو بہت ایسا ہو گیا, یہ تو اس کے لیے پھر کیا ضروری ہے کہ ہم اتنا زیادہ اللہ کے ہر فیصلے کو یہ یقین رکھیں اس میں کہ اس میں خیر ہے, ہر فیصلے میں یہ یقین رکھیں, چاہے وہ کتنا ہی ناگوار فیصلہ ہو. لیکن جو مومن ہوتا ہے نا, مومن جس کا اللہ کے ساتھ خود تعلق ہوتا ہے, جو خود نیک ہوتا ہے, یاد رکھیں اس کے لیے جو اللہ فیصلہ کرتا ہے اس میں اس کی بھلائی ہوتی ہے. اب دیکھیں نا وہ لڑکے جو تھے مسکین, جو مسکین لڑکے تھے جو کشتی والے تھے, وہ بھی نیک لڑکے ہی تھے, کیونکہ وہ انہوں نے دیکھے نا, انہوں نے جب دیکھا کہ یہ خضر علیہ السلام کو پہچانا, یعنی ایک ایسے آدمی کو دیکھا مفت انہوں نے بٹھا لیا, حالانکہ وہ خود مسکین تھے, کہتے ہم پیسے لیں گے بھائی, ہم خود اتنی محنت کرتے ہیں, مفت بٹھا لیا. اس کا مطلب کتنی سخاوت تھی ان میں. اس کا مطلب اگر آپ کو اپنے مال کو پروٹیکٹ کرنا ہے اللہ کے راستے میں لگا دو, اللہ پروٹیکٹ کرے گا, اللہ حفاظت کرے گا. اگر آپ چاہتے ہیں کہ آپ کی اولاد کی آپ کے بعد بھی حفاظت ہو تو آپ نیکی کریں, آپ اللہ کی طرف آئیں, اور ہر اللہ کے فیصلے کو راضی برازا رہنا اس میں, یہ اپنا طریقہ بنا لیں کہ ہم نے اللہ کے ہر فیصلے پہ راضی رہنا, چاہے وہ کتنے نا موافق چیزیں ہم دیکھیں. اور اللہ تعالیٰ بعض دفعہ ایک چیز لیتا ہے, یہ جو سیکنڈ واقعہ ہے, اور اس سے دوسری چیز بدلے میں دے دیتا ہے. یہ دیکھیں نا ہم نے جو یہاں پہ دیکھا, اس میں بدلے میں دینے کے لیے ذہن میں رکھیں ضروری نہیں ہے کہ اللہ تعالیٰ وہی چیز سبسٹیچیوٹ کر کے دے دے. مثلاً کسی کی اولاد اللہ نے لے لی تو اس کی جگہ دوسری اولاد دے دی, یہ ضروری نہیں ہے, لیکن اس سے بہتر چیز کوئی ضرور دے گا. اور اس سے بہتر چیز یہ بھی ہو سکتی ہے کہ اللہ اس کے دین کی اصلاح کر دے, اس کو اپنے سے قریب کر لے, جو ویسے نہیں اس نے ہونا تھا, اس حادثے کی وجہ سے, اس واقعے کی وجہ سے اللہ نے اس کو قریب کر دیا. اور بہت سارے لوگوں کا سنا بھی میں نے کہ وہ مطلب فلاں کی اس کی بیٹی تھی وہ فوت ہو گئی, اور اس کے بعد سے وہ یہ تبلیغ میں لگ گئے, اور بس سب انہوں نے اپنی زندگی ڈیڈیکیٹ کر دی. ایسے واقعات ہیں, اللہ تعالیٰ وہاں سے پھر وہ ان کے لیے ان کو ایسا چیز سکھا دیتا ہے جو واقعی انہوں نے زندگی میں ویسے نہیں سیکھنی تھی, جیسے وہ اس وقت رجوع کرتے ہیں اور جیسے وہ اجر اس وقت کماتے ہیں ویسے نہیں ملنے تھے. تو سارے واقعات میں اللہ تعالیٰ نے ان کی حفاظت کی جو صالح تھے, جو نیک تھے, چاہے وہ والدین ہوں, چاہے وہ کوئی مسکین لڑکے ہوں, چاہے وہ دنیا سے چلے گئے اور پیچھے ان کی اولاد کی ہے, ہر جگہ پہ انہی کو فائدہ ہے. تو بہت ساری چیزیں ہیں جو ہمیں اس واقعے سے صبر کرنا بھی آتا ہے. ہمیں پتہ چلتا ہے کہ جب ہماری مرضی کے خلاف کوئی واقعہ ہو تو اس کے اوپر صبر ضروری ہے, گلے شکوے نہ کریں, کیونکہ اللہ خوب جانتا ہے کہ اس میں کیا بہتری ہے. ہو سکتا ہے اس کے اندر جو بہتریاں ہوں ہمارے ذہن کبھی کبھی واقعی سمجھ نہیں پاتے, ہم اپنا ذہن دوڑاتے بھی ہیں تو سمجھ نہیں آ رہی ہوتی ہمیں. اب مثلاً اللہ تعالیٰ معاف فرمائے کسی کے سامنے اس طرح کا واقعہ کوئی ہو جائے گا, ایک بچہ ہے, خوبصورت بچہ ہے, بچوں کے ساتھ کھیل رہا ہے, معصوم بچہ, اس نے کیا کسی کا بگاڑا, اب وہ مر گیا تو اب ہمارا کہاں دماغ میں یہ بات آئی کہ اس میں کوئی بہتری ہو. ہم تو کہیں گے یہ تو بالکل اس میں تو کوئی بہتری ہو ہی نہیں سکتی, ہو ہی نہیں سکتی. تو پھر اس وقت اللہ تعالیٰ ہمیں سکھاتا ہے کہ نہیں, پھر بھی آپ نے چاہے آپ کو نہیں بھی لگ رہا, نہیں بھی سمجھ آ رہا, تب بھی آپ نے یہ یقین رکھنا ہے کہ اللہ کا فیصلہ ہمیشہ درست ہوگا, اللہ کے فیصلے میں ہمیشہ بہتری ہوگی, اور راضی برضا رہنا ہے اس میں. دیکھیں اب اس میں فائدہ بھی ہمارا ہی ہوتا ہے, پھر بھی ہم گلے شکوے کر رہے ہوتے ہیں, فائدہ بھی اللہ تعالیٰ نے ہمارے لیے رکھا ہوتا ہے. تو ہمیشہ یہ سوچیں اللہ تعالیٰ کسی پہ ظلم نہیں کرتا, وہ اپنے بندوں پہ ظلم نہیں کرتا. ہاں, اور اللہ ہمارے ساتھ بھی کبھی کوئی ظلم نہیں کر سکتا, ہم کیوں پھر ایسی بات سوچیں؟ اور دوسری یہ دیکھیں فتنوں کے دور میں یہ چیز کیسے کام آئے گی، یہ واقعہ ہمیں کیسے ہیلپ کرتا ہے؟ یاد رکھیں فتنوں کے دور میں بہت ساری ایسی چیزیں ہوں گی جو ناخوشگوار ہوں گی، بہت سارا ظلم، اور میں نے آپ کو بلڈ شیڈ کا بھی بتایا تھا، بہت کچھ ہوگا جو انسان کی طبیعت ایکسیپٹ نہیں کرتی۔ انسان جیسے موسیٰ علیہ السلام نہیں ہوگا کہ انسان فرسٹریٹ ہونے لگتا ہے، انسان غمگین ہونے لگتا ہے، انسان کہتا ہے یہ کیا ہو رہا ہے، یہ کیوں ہو رہا ہے، اس کے اندر تو کوئی بہتری نہیں ہے، یہ ہمارے ساتھ کیوں ایسے ہونے لگا؟ اور اس کی وجہ سے بعض دفعہ انسان اپنا، اللہ تعالیٰ معاف فرمائے، اپنا ایمان تک لوز کرنے پہ چلا جاتا ہے۔ اس وقت وہی جواب ہوگا جو خضر علیہ السلام بار بار موسیٰ علیہ السلام کو دے رہے ہیں کہ صبر صبر اور صبر، اب صبر کرتے رہے اس وقت۔ یاد رکھنا ٹرائلز کے وقت ہوں گے، اور دین کے بارے میں بھی لوگ ایون مشکوک ہو جائیں گے کہ اگر واقعی یہ سچا دین ہوتا تو اتنی آفتیں آتی اس دین کے اوپر، یہ حال ہوتا مسلمانوں کا، یہ تو ہر طرف سے پٹ رہے ہیں اور ہر طرف سے ہمارے دین کے اوپر ایسی باتیں ہو رہی ہیں، اگر یہ سچی بات ہوتی تو یہ ہوتا؟ پھر اللہ کی مدد کہاں ہے؟ پھر اللہ کہاں ہے؟ کبھی اللہ کی ذات کے اوپر شک کرنا یا کبھی اس دین کے اوپر شک کرنا؟ نہیں، سخت حالات آئیں گے اور بہت سخت آئیں گے بے قیامت پہ، اور یہ فتنوں کے دور میں، دجال کے وقت میں، تب بھی تم یہ کہنا کہ سارا علم صرف اللہ کو ہے، اور میری نظر تو صرف ایک اینگل سے دیکھ سکتی ہے، میں وہ راز نہیں جان سکتی جو اللہ کے ہاں، اور اس پہ مطمئن ہو جانا، یہ نہیں کہ دل پھر بھی بے چین رہے، نہیں، اور صبر کرنا، تحمل کے ساتھ رہنا۔ جب مکمل علم نہ ہو تو اس کی بیس پہ انسان کو اسمپشنز نہیں کرنی چاہیے کہ جو ہے نا، ہاں یہ کیسا دین ہے، یہ کیسا ہے، یہ کیسا ہے۔ لوگ آج بھی کوسچن کرنا شروع ہو گئے ہیں اس دین کے اوپر، کہ اسلام کے اوپر تو اتنی آ رہی، یہ کہتے ہیں اسلام سب سے بیسٹ دین ہے، یہ سب کہتے ہیں اسلام سب سے صحیح دین ہے، تو یہ کیا بات ہوئی کہ اسلام کے اوپر اتنے آج کل دنیا کے اندر جو مصائب آ رہے ہیں، اگر سچا دین ہوتا تو ایسے ہوتا؟ نہیں، یہ بات نہ ذہن میں لانا۔ پھر دیکھیں، یاد رکھیں، جو اللہ کی قدر پہ، تقدیر پہ ایمان رکھتا ہے نا، وہ کبھی ڈپریس نہیں ہو سکتا، کبھی نہیں ڈپریس ہو سکتا، چاہے کتنے بھی خلاف عقل، خلاف شریعت، خلاف یہ جتنے مرضی ایسے کام ہو رہے ہوں جن کے اوپر انسان ایکسیپٹ کر ہی نہیں پاتا، پھر بھی وہ ڈپریس نہیں ہوتا۔ اس لیے کہ اس دنیا میں تو ٹھیک ہے، جو ہے اللہ تعالیٰ نے جو آخرت میں رکھا ہوا ہے، انسان اس کے اوپر جب سوچتا ہے نا کہ اس کے بدلے میں آخرت میں کیا کیا ملے گا، تو انسان کے ڈپریشن سب ختم ہو جاتا ہے کہ یہ تو صرف وقتی ایک چیز ہے، اس کے اندر تو مجھے خود پتہ بھی نہیں ہے کہ اس کے اندر کیا بہتری ہے۔ اب ہر ایک بچہ مرنے کے اوپر ہم یہ تھوڑی سوچیں کہ یہ ماں باپ کا نافرمان نکلنا تھا اس لیے ایسا، نہیں، کچھ بھی اور ہو سکتا تھا۔ دیکھیں، اب کوئی چیز ڈیلے ہونے میں، کوئی چیز ایسے ہونے میں، جو ہمارے مثال کے طور پہ کئی دفعہ ایسے ہوتا ہے، کسی نے کہیں سفر پہ جانا ہوتا ہے، فلائٹ ڈیلے ہو گئی، آپ کو کیا پتا کہ آپ اس فلائٹ میں بیٹھ جاتے، آپ کہتے ہیں نہیں وہ فلائٹ تو آرام سے پہنچ گئی وہاں پہ، بلکہ وہ ٹائم سے پہلے پہنچ گئی، تو میں بھی وہاں، آپ کو کیا پتا آپ جہاز سے اترتے تو آگے کوئی حادثہ ہوتا، کوئی آگے چیز ایسی چیز نقصان کی ہوتی جس سے اللہ نے آپ کو 2-3 گھنٹے ڈیلے کر کے اور پھر پہنچایا تاکہ وہ چیز سے آپ مطلب فیس نہ کریں۔ تو چاہے کوئی بیماری ہو، چاہے کوئی پیارا دنیا سے چلا جائے، چاہے کوئی مالی نقصان ہو، جانی نقصان ہو، کسی قسم کی امتحان آ جائے، تو اگر اللہ سے تعلق مضبوط ہے تو یاد رکھیں۔ لیکن میں نے کیا شرط بتائی آپ کو؟ نمبر 1 شرط ہے، مین شرط ہے، اگر اللہ سے آپ کا تعلق مضبوط ہے، سب میں خیر ہے، وہ سزا نہیں ہے، وہ خیر ہے، ایون اس دنیا میں بھی خیر ہے آپ کے لیے اس میں۔ دیکھیں، اس دنیا میں بھی اللہ نے ان ماں باپ کو بچا لیا نا، وہ تڑپتے پھرتے، اس کے بعد انہوں نے کہا نا تھا کہ آئے اس سے بہتر تھا کہ اولاد ہی نہ ہوتی ہماری، وہ بعد میں جو کہتے تو اللہ نے پہلے ہی اس بچے کو اٹھا لیا۔ تو اس دنیا کے لحاظ سے بھی خیر ہے، اور آخرت میں تو خیر ہے ہی ہے، بس کیا کرنا ہے؟ اللہ سے تعلق مضبوط۔ سب سٹوریز میں جس کا اللہ سے تعلق مضبوط ہوگا، اللہ اس کو پروٹیکٹ کرے گا، اللہ اس کو سیو کر لے گا۔ اور ہم جو کہتے ہیں نا ہمارے ایمانیات میں سے تقدیر پہ ایمان، تقدیر پہ ایمان، تو تقدیر پہ ایمان جس کا ہو، وہ اس کے وہ رویے تو نہیں ہوتے جو ہمارے، وہ کیسے کہہ سکتا ہے یہ کیوں ہو رہا ہے، وہ کیوں ہو رہا ہے، اب میں ڈپریس ہو گئی، ہائے اب مجھے یہ ہو گیا، یہ ہو گیا۔ پھر تو وہ کہتا ہے اللہ 70 ماؤں سے زیادہ محبت کرنے والا ہے، اللہ کا پلان میرے پلان سے بہتر ہے، اللہ کا علم میرے علم سے زیادہ ہے, اس کی حکمت میری تو عقل سے بھی بیونڈ ہے, اس کی حکمت ہے. میرا علم اور اس کا علم کا کیا کمپیریزن, اللہ معاف کرے. اس کا علم جو ہے وہ تک تو میں اس علم تک کی بھی رسائی نہیں کر سکتی جو اس کے علم کے خزانے ہیں, ان کی بھی چابیاں اس کے پاس ہیں, مجھے تو ان کی چابیوں کی بھی خبر نہیں ہے. میرا کیا علم ہے, میں تو یہ بھی نہیں جانتی کہ میرے پیچھے کیا ہو رہا ہے. تو اس لیے میں نے میرا فیصلہ اس نے کیا جو ہر طرح کا علم جانتا ہے, تو پاسٹ پریزنٹ فیوچر سب جانتا ہے. میرے فیصلے اس کے ہاتھ میں ہیں, میری ڈور اس کے ہاتھ میں ہے جو مجھ سے سب سے زیادہ محبت کرتا ہے. میرے فیصلے وہ کرے گا جو کسی پہ ظلم نہیں کرتا. میرے فیصلے وہ کرنے والا ہے جو میرے لیے اچھے ہی فیصلے کرے گا. سب باتیں ان کا علم تو ہے, یقین نہیں ہے. یقین پیدا کرنا ہے. اللہ اکبر. اور اللہ تعالیٰ یہ یقین ہمیں عطا فرمائے کہ ہم چاہے چیزوں کو, میں کتنی بھی بے عقل ہوں, ٹھیک ہے مجھے نہیں چیزیں پوری طور پہ سمجھ آتی, کوئی مسئلہ نہیں, لیکن میں پھر بھی یہی کہوں کہ اللہ یہ تو مجھے یقین ہے نا کہ تو ظلم نہیں کرے گا, یہ تو مجھے یقین ہے نا کہ اللہ تعالیٰ تیرا ہر فیصلہ حق ہے. بس اتنا ہی کافی ہے. آپ عقل مند تب نہیں ہے جب آپ وہ سب حکمتیں سمجھ آنے شروع ہو جائیں. آپ عقل مند تب ہے جب آپ یہ کہیں کہ اللہ کا ہر فیصلہ خیر ہی خیر ہے, خیر ہی خیر ہے. کانٹا چبھے تب بھی خیر ہے, اور جب مجھے نعمت ملے تب بھی خیر ہے, سب چیزوں میں ہی خیر ہے اس کی طرف سے. اللہ تعالیٰ ہمیں ایسا بنا دے. اس میں مجھ سمیت, میں سب سے پہلے اپنے آپ کو کہوں گی, مجھ سمیت ہم سب کو ورک کرنے کی ضرورت ہے, اور بار بار ان چیزوں کو دہرانے کی ضرورت ہے. کسی کو دیکھیں یا اپنے ساتھ کچھ بات ہو دیکھیں, سب جگہ پہ ہم بار بار اپنے آپ کو یہ یقین دلائیں. اللہ تعالیٰ ہم سب کو حکمتیں عطا فرمائے, علم سیکھنے کے صحیح ہمیں آداب عطا فرمائے. اللہ تعالیٰ ہم سے علم کی خدمت لے لے, اور ہم سے قبول فرما لے. اور جو یقین ہونا چاہیے, جیسا ایمان ہونا چاہیے, اللہ تعالیٰ ہمارے اندر ویسا ایمان پیدا فرما دے, ہمارے ایمانوں کو مضبوط فرما دے کہ ہم کچھ بھی دیکھیں تو بلائنڈ, ہمیں بلائنڈ بلائنڈ فیتھ ہو کہ میرا رب ہے نا, بس اس نے کیا ٹھیک کیا. ہم کسی بڑے کو دیکھتے ہیں, بڑا وائز انسان, اس نے آپ کی کہیں انویسٹمنٹ کہیں لگا دی ہو تو آپ کہتے ہیں ہاں نہیں جی اس نے لگائی ہے نا, آپ کو نہیں پتا کہ اس سے زیادہ تو کسی کو پتا ہی نہیں ہے, وہ اتنا وائز ہے, اس نے لگائی تو ٹھیک ہی لگائی ہوگی اس فیلڈ میں. لیکن اللہ پہ ہمیں بھروسہ نہیں ہوتا کہ اس نے میرا فیصلہ کیا تو ٹھیک ہی کیا ہوگا. اللہ تعالیٰ ہمیں وہ بھروسہ دے دے, وہ ایمان دے دے. ہم توکل 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 اور صبر صبر کی گردانیں تو کرتے رہتے ہیں, اور ان کے معنی تو سیکھ لیتے ہیں اور رٹ لیتے ہیں, لیکن اللہ ہمارے دلوں میں بھی وہ یقین پیدا کر دے جیسا ہونا چاہیے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک 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 ونتوب الیک. یہ تلاوت سنیں.
وَإِذْ قَالَ مُوسَى لِفَتَاهُ لَا أَبْرَحُ حَتَّى أَبْلُغَ مَجْمَعَ الْبَحْرَيْنِ أَوْ أَمْضِيَ حُقُبًا. فَلَمَّا بَلَغَا مَجْمَعَ بَيْنِهِمَا نَسِيَا حُوتَهُمَا فَاتَّخَذَ سَبِيلَهُ فِي الْبَحْرِ سَرَبًا. فَلَمَّا جَاوَزَا قَالَ لِفَتَاهُ آتِنَا غَدَاءَنَا لَقَدْ لَقِينَا مِنْ سَفَرِنَا هَذَا نَصَبًا. قَالَ أَرَأَيْتَ إِذْ أَوَيْنَا إِلَى الصَّخْرَةِ فَإِنِّي نَسِيتُ الْحُوتَ وَمَا أَنْسَانِيهُ إِلَّا الشَّيْطَانُ أَنْ أَذْكُرَهُ وَاتَّخَذَ سَبِيلَهُ فِي الْبَحْرِ عَجَبًا. قَالَ ذَلِكَ مَا كُنَّا نَبْغِ فَارْتَدَّا عَلَى آثَارِهِمَا قَصَصًا. فَوَجَدَا عَبْدًا مِنْ عِبَادِنَا رحمة من عندنا وعلمناه من لدنا علما. قال له موسى هل أتبعك على أن تعلمني مما علمت رشدا. قال إنك لن تستطيع معي صبرا. وكيف تصبر على ما لم تحط به خبرا. قال ستجدني إن شاء الله صابرا ولا أعصي لك أمرا. قال فإن اتبعتني فلا حتى إذا ركبا في السفينة خرقها قال أخرقتها لتغرق أهلها لقد جئت شيئا إمرا قال ألم أقل إنك لن تستطيع معي صبرا قال لا تؤاخذني بما نسيت ولا ترهقني من أمري عسرا فانطلقا حتى إذا لقيا غلاما فقتله قال أقتلت نفسا زكية بغير نفس لقد جئت شيئا نكرا قال ألم أقل لك إنك لن تستطيع معي صبرا قال إن سألتك عن شيء بعدها فلا تصاحبني قد بلغت من لدني عذرا فانطلقا حتى إذا أتيا أهل قرية استطعما أهلها فأبوا أن يضيفوهما فوجدا فيها جدارا يريد أن ينقض فأقامه قال لو شئت لاتخذت عليه أجرا قال هذا فراق بيني وبينك سأنزلك بتأويل ما لم تستطع عليه صبرا أما السفينة فكانت لمساكين يعملون في البحر فأردت أن أعيبها وكان وراءهم ملك يأخذ كل سفينة غصبا وأما الغلام فكان أبواه مؤمنين فخشينا أن يرهقهما طغيانا وكفرا فأردنا أن يبدلهما ربهما خيرا منه زكاة وأقرب رحما وأما الجدار فكان لغلامين يتيمين في المدينة وكان تحته كنز لهما وكان أبوهما صالحا فأراد ربك أن يبلغا أشدهما ويستخرجا كنزهما رحمة من ربك وما فعلته عن أمري ذلك تأويل ما لم تستطع عليه صبرا